وہ صفات ہوں گی جو آگے ذکر کی جاتی ہیں. پھر ایک ایک صفت کو بیان فرمایا کہ وہ مومن فلا پائیں گے جو اپنی نماز میں خشوع اختیار کرنے والے ہیں اور بےہودہ اور فضول باتوں سے اعراض کرنے والے ہیں. نمبر ایک, نماز میں خشوع اختیار کرنے والے ہیں. نمبر دو, بےہودہ اور فضول باتوں سے بچنے والے ہیں اور زکات دینے والے ہیں اور زکات کے حکم پر عمل کرنے والے ہیں اور اپنی شرمگاہوں کی حفاظت کرنے والے ہیں. نمبر تین, زکات دینے والے ہیں یعنی زکات کے حکم پر عمل کرنے والے ہیں. نمبر چار, اپنی شرمگاہوں کی حفاظت کرنے والے ہیں. اور نمبر پانچ, اپنی امانتیں اور اپنے عہد کو پورا کرنے والے ہیں. یہ ساری صفات ان آیات کریمہ میں بیان فرمائی ہیں. ان میں سے ہر صرف تفصیل اور تشریح چاہتی ہے. ان صفات کا مطلب سمجھنے کی ضرورت ہے. اگر ان صفات کا صحیح مطلب اللہ تعالیٰ ہمارے ذہنوں میں بٹھا دے اور ان صفات کی اہمیت ہمارے ذہنوں میں پیدا فرما دے, آمین آمین, اور ان صفات پر عمل کرنے کی توفیق عطا فرما دے, تو انشاءاللہ ہم سب کامیاب یعنی فلاح یافتہ ہو جائیں گے. اس لیے خیال آیا کہ ان صفات کو تفصیل سے بیان کر دیا جائے. ہو سکتا ہے کہ ان کے بیان میں چند ہفتے لگ جائیں. ایک ایک صفت کا بیان ایک ایک جمعے کو ہو جائے گا تو ساری صفات انشاءاللہ بیان ہو جائیں گی. یہ ہے کہ زندگی کا پتہ تو نہیں کہ سات مہینے کب چلے جانا ہے اللہ تعالیٰ کے پاس, تو یہ ساتھ ساتھ اللہ سے دعا کرتے رہنے چاہیے کہ یا اللہ میں تو اپنے طور پر جتنا ممکن ہے تھوڑا تھوڑا کوشش کرتا رہوں گا, سیکھتا رہوں گا, سمجھتا رہوں گا, بزرگوں کی صحبت میں بیٹھتا رہوں گا. البتہ آپ بادشاہ ہیں, آپ اپنی جناب سے مجھے عطا فرما دیں کہ اگر میں اس سیکھنے کے دوران دوران آپ کے پاس آ جاؤں تو کامیابی تک پہنچ جاؤں. اس لیے کہ اصل میں تو ہمارے ذمہ وہ ساری باتیں پوری کرنا ہیں جو اللہ اور اللہ کے رسول نے ہمیں سمجھائی ہیں بتائی ہیں. البتہ اگر ہم اس راستے پہ چل نکلیں تو اگر اسی میں ہم اللہ کے پاس پہنچ جائیں تو انشاءاللہ کامیابی مکمل ہے. پھر ایک بات یہ بھی ہے کہ کسی استاد نے سمجھایا کچھ, شاگرد نے سمجھا کچھ, تو یہ بھی اللہ تعالیٰ سے مانگنے کی بات ہے کہ اللہ پتہ نہیں میں جو سمجھ رہا ہوں کیا یہ وہ صحیح ہے جو آپ چاہتے ہیں کہ میں سمجھوں. تو اللہ جو آپ چاہتے ہیں کہ میں سمجھوں میں وہی سمجھوں, جیسا خوبصورت عمل آپ چاہتے ہیں میں ویسا خوبصورت عمل کروں. تو ٹھیک ہے, یہ ہمارا پڑھنا پڑھانا تو ہے, مگر اس کے ساتھ اصل چیز اللہ تعالیٰ سے ساتھ ساتھ مانگتے بھی رہنا ہے کہ جو حسن اعمال میں, جو حسن تعلیم میں, جو حسن ذکر میں آپ کو پسند ہے وہ مجھے اپنی جناب سے عطا فرما دیں. اور اس کے لیے بہرحال اللہ تعالیٰ نے بزرگوں کی صحبت ایک وسیلہ بنایا ہے. اس لیے اپنے سے دین میں جو لوگ آگے ہیں ان کی صحبت میں بیٹھنا, ان سے سیکھنا, ان کے ساتھ وقت گزارنا, اس کا بھی ارادہ نیت ساتھ ساتھ کیا جائے. تو پہلی صفت خشوع کے بارے میں بیان فرمائی فرماتے ہیں کہ پہلی صفت یہ بیان فرمائی کہ وہ مومن فلاح یافتہ ہیں جو اپنی نماز میں خشوع اختیار کرنے والے ہیں. گویا کہ فلاح کی اولین شرط اور فلاح کا سب سے پہلا راستہ یہ ہے کہ انسان نہ صرف یہ نماز پڑھے, نہ صرف یہ کہ نماز پڑھے بلکہ نماز میں خشوع اختیار کرے. کیونکہ نماز ایسی چیز ہے کہ قرآن کریم میں اللہ تعالیٰ نے 62 سے زیادہ مقامات پر اس کا حکم فرمایا ہے. 62 60 جمع 2 50 جمع 12 62 سے زیادہ مقامات پر اس کا حکم فرمایا ہے. حالانکہ اگر اللہ تعالیٰ ایک مرتبہ حکم دے دے تو بھی کافی تھا, کیونکہ اگر ایک مرتبہ بھی قرآن کریم میں کسی بات کا یا کسی کام کا حکم آ جائے تو اس کام کو کرنا انسان کے ذمہ فرض ہو جاتا ہے. لیکن نماز کے بارے میں 62 مرتبہ حکم دیا کہ نماز قائم کرو, اس کے ذریعے اس حکم کی اہمیت بتانا مقصود ہے کہ نماز کو معمولی کام مت سمجھو اور یہ نہ سمجھو کہ یہ روزمرہ کی روٹین کی معمولی چیز ہے, بلکہ مومن کے لیے دنیا اور آخرت میں کامیابی کے لیے سب سے زیادہ اہم کام نماز پڑھنا ہے, نماز کی حفاظت کرنا ہے اور نماز کو اس کے احکام اور آداب کے ساتھ بجا لانا ہے. اب ایک انسان کے ساتھ نفس و شیطان جڑے ہوئے ہیں, پیچھے لگے ہوئے ہیں, فوراً خیال آتا ہے کہ اللہ شکر میں تو نمازیں پڑھتا ہوں, تو ये बहुत अच्छी बात है अगर ये ख्याल है कि अल्लाह का शुक्र है मैं नमाजें पढ़ता हूँ, अल्लाह का फजल है मैं नमाजें पढ़ता हूँ। अगर इसको अपनी तरफ मंसूख कर लें कि मैं तो नमाजें पढ़ता हूँ, तो शैतान इसके जरिए हमें खराब भी कर सकता है। तो अपना फिर ये कि मैं जो नमाजें पढ़ता हूँ क्या वो उस तरीके पर हैं जैसे अल्लाह को पसंद है? तो ऐसे मौके पे जब कभी कोई चीज़ सुने और अल्लाह ताला ने हमें उसकी तौफीक दे रखी है, तो खास इस तरह ध्यान करना चाहिए कि खालिस अल्लाह ही का फजल है कि मैं ये काम कर पा रहा हूँ, ताकि ऐसे मौके पे शैतान के हमले से इंसान बच पाए। और आसान तरीका ये है कि बंदा दिल में पढ़ ले वला हौला वला कुव्वता इल्ला बिल्लाह, या अल्लाह जी आप ही का फजल है, वरना मेरी क्या हैसियत, आप ही का कमाल है। हजरत फारूक आजम रज़ी अल्लाह ताला अन्हु जो कि हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के दूसरे खलीफा हैं, उनके ज़माने खिलाफत में मुसलमानों को फतूहात बहुत ज़्यादा हुई। अल्लाह ताला ने उन्हीं के हाथों कैसर व किसरा की शोकतों का परचम सरनगूं किया। कैसर व किसरा के महल्लात मुसलमानों के कब्जे में आए। कैसर और किसरा मुराद ईरान और रोम, यानी यूरोप और ईरान का इलाका, उनके जो बादशाहों को थे उनको कैसर व किसरा कहा जाता था। एक दिन मैंने हिसाब लगाया तो ये बात सामने आई कि हज़रत फारूक आज़म रज़ी अल्लाह ताला अन्हु के ज़ेरे नगीम व मालिक का कुल रकबा आज के 15 मुल्कों के बराबर है। यानी आज 15 ममालिक उन जगहों पर कायम हैं जहां हज़रत फारूक आज़म रज़ी अल्लाह ताला अन्हु की हुकूमत थी। ये ऐसे अमीरुल मोमिनीन थे कि फरमाते थे कि अगर दरियाए फरात के किनारे कोई कुत्ता भी भूखा मर जाएगा तो मुझे डर है कि मुझसे आखिरत में इससे सवाल हो, इसके बारे में सवाल होगा कि उमर तेरी हुकूमत में एक कुत्ता भूखा मर गया था। इतनी ज्यादा जिम्मेदारी का एहसास करने वाले थे। उनके जमाने में अल्लाह ताला ने मुसलमानों को खुशहाली भी बहुत अता फरमाई। कोई शख्स उनकी हुकूमत में भूखा नहीं था, सबको इंसाफ मुहैया था, अदल व इंसाफ का दौर दौरा था, मुसलमानों के साथ, गैर मुस्लिमों के साथ, मर्दों के साथ, औरतों के साथ, बूढ़ों के साथ, बच्चों के साथ इंसाफ का अजीम नमूना हजरत फारूक आजम रज़ी अल्लाह ताला अन्हु की हुकूमत ने पेश किया। इतनी बड़ी हुकूमत के जितने फरमा रवा थे और मुख्तलिफ सूबों में जितने गवर्नर मुकर्रर थे और मुख्तलिफ शहरों में जो हाकिम मुकर्रर थे, उन सब के नाम हजरत फारूक आजम रज़ी अल्लाह ताला अन्हु ने एक सरकारी फरमान भेजा। ये फरमान हज़रत मालिक रहमतुल्लाह ने अपनी किताब मौता में लफ्ज ब लफ्ज रवायत किया है। हज़रत मालिक रहमतुल्लाह की ये किताब मौता ही हदीस की किताब है। इस फरमान में हज़रत फारूक आज़म रज़ियल्लाहु अन्हु फरमाते हैं, जिसका तर्जुमा है, मेरे नज़दीक तुम्हारे कामों में सबसे ज्यादा अहम काम नमाज है। जिस शख्स ने नमाज की हिफाजत की और उस पर मदावमत की, उसने अपने दीन की हिफाजत की। मुदावमत करना यानी मुस्तकिल मिजाजी से कायम रहना। उसने अपने दीन की हिफाजत की और जिस शख्स ने नमाज को जाया किया और वो और चीजों को जाया करेगा। जाया करने के मानी ये भी हैं कि वो नमाज नहीं पढ़ेगा और ये भी मानी है कि नमाज पढ़ेगा लेकिन गलत तरीके से पढ़ेगा। और जाया करने के मानी ये भी है कि नमाज पढ़ने में लापरवाही कर देगा। तो ये हजरत का मैं फरमाने के साथ दोबारा पढ़ देता हूँ। हजरत फरमाते हैं फारूक आजम रज़ी अल्लाह ताला अन्हु ने फरमाया कि मेरे नज़दीक तुम्हारे कामों में सबसे ज्यादा अहम काम नमाज है। जिस शख्स ने नमाज की हिफाजत की और उस पर मुदावमत की, उसने अपने दीन की हिफाजत की। और जिस शख्स ने नमाज को ज़ाया किया वो और चीज़ों को भी ज़ाया करेगा। ज़ाया करने के मानी ये भी है कि वो नमाज नहीं पढ़ेगा और ये मानी भी है कि नमाज पढ़ेगा लेकिन गलत तरीके से पढ़ेगा। और ज़ाया करने के मानी ये भी है कि नमाज पढ़ने से लापरवाही बरतेगा। अल्लाह ताला इन तीनों बातों से हम सबको बचाए। हज़रत फारूक आज़म रज़ी अल्लाह ताला अन्हु ने अपने मुकाम को ये फरमान इसलिए लिख कर भेजा कि आम तौर पर ये हाकिम के दिल में ये बात होती है कि मेरे सर पर तो कौम की बहुत बड़ी जिम्मेदारियां हैं, लिहाजा अगर मैं इन जिम्मेदारियों की खातिर किसी वक्त की नमाज कुर्बान भी कर दूँ तो कोई हर्ज ना होगा क्योंकि मैं बड़े फरीजे को अदा कर रहा हूँ। हज़रत फारूक आज़म रज़ी अल्लाह ताला अन्हु حاکموں کی اس غلط فہمی کو دور فرما رہے ہیں کہ تم یہ مت سمجھنا کہ حاکم بننے کے بعد تمہاری ذمہ داریاں نماز سے زیادہ فوقیت رکھتی ہیں، بلکہ میرے نزدیک سب سے زیادہ اہم کام یہ ہے کہ تمہاری نماز صحیح ہونی چاہیے. اگر اس نماز کی حفاظت کرو گے تو اللہ تعالیٰ کی حفاظت میں رہو گے، اور اگر تم نے نماز کو ضائع کر دیا تو تمہارے دوسرے کام اس سے زیادہ ضائع ہوں گے، اور پھر حکومت کا کام تم سے ٹھیک نہیں چلے گا. کیونکہ جب تم نے اللہ تعالیٰ کے حکم کو توڑ دیا اور اللہ تعالیٰ کی توفیق تمہاری شامل حال نہ رہی تو پھر تمہارے کام کیسے درست ہوں گے. بہت دفعہ دیکھنے میں یہ آتا ہے کہ بچہ اپنی مرضی کر رہا ہوتا ہے اور اس کے والدین اس کو کچھ اور کہہ رہے ہوتے ہیں، اور بچے کا ذہن ایک طرف لگا ہوا ہوتا ہے کہ نہیں وہ جیسے چاہ رہا ہوتا ہے ویسے کر رہا ہوتا ہے. تو جب تھک جاتا ہے اور اگر پھر اس پر والدین کی بات مان لیتا ہے تو وہ مسئلہ بڑا جلدی حل ہو جاتا ہے. بالکل ہمارا بھی ایسے ہی بعض اوقات حال ہوتا ہے کہ ہم اپنے کاموں میں اپنی چیزوں میں ایسے پھنسے ہوتے ہیں کہ ہم یہ بھول جاتے ہیں کہ اللہ تعالیٰ نے ہمیں کیا راہ بتلایا ہے. تو یہ اللہ تعالیٰ کی بات ماننے سے مسئلے حل ہو جاتے ہیں، مسئلوں کے آسان حل نکل آتے ہیں. کتنی دفعہ ایسا ہوتا ہے کہ ہم کسی بات میں پھنسے ہوئے ہیں، حل سوچتا نہیں، اور پھر دو ہفتے بعد پتہ لگتا ہے یار کتنی چھوٹی سی بات تھی، ایسی پھنسے رہے. تو یہ اللہ تعالیٰ وہ چھوٹی سی بات سلجھاتے ہیں، بڑی بات بھی سلجھاتے ہیں، ہر بات سلجھاتے ہیں. تو اس لیے اپنی سمجھ کو سائڈ پر رکھ کر اللہ کے حکم کو پورا کرنے سے اللہ تعالیٰ کی مدد آتی ہے. آج کل ہمارے معاشرے میں گمراہی پھیل گئی ہے، وہ یہ ہے کہ لوگوں کے دماغ میں یہ بات آ گئی ہے کہ بہت سے کام ایسے ہیں جو نماز سے زیادہ اہمیت رکھتے ہیں، فوقیت رکھتے ہیں. خاص طور پر یہ بات ان لوگوں کے اندر پیدا ہو گئی ہے جو دین کے کام میں مشغول ہیں، دعوت و تبلیغ کا کام کر رہے ہیں، جہاد کا کام کر رہے ہیں، سیاست کا کام کر رہے ہیں. یہ حضرات یہ سمجھتے ہیں کہ ہم بہت بڑا کام کر رہے ہیں، لہذا چونکہ ہم بہت بڑا کام کر رہے ہیں اس لیے اگر کبھی اس بڑے کام کی خاطر نماز چھوٹ گئی یا نماز میں کمی آ گئی یا نماز میں کوئی نقص واقع ہو گیا تو کوئی حرج کی بات نہیں. اس میں ایک دفعہ ہم حضرت والا کے ساتھ بہاول پور گئے ہوئے تھے، بہاول پور میں جو کچھ کاموں میں لگے ہوئے تھے، تو جس مسجد میں معمول میں ہم نماز پڑھ رہے تھے وہاں ہم نے ظہر کی نماز نہیں پڑھی، حضرت نے تو وہیں پڑھی، ہم نے وہاں نہیں پڑھی. ہم نے اس کے بعد والی جو پونے دو مسجد تھی وہاں نماز پڑھی. تو حضرت نے فرمایا کہ بھائی جو نماز کی ترتیب ہے، جہاں تک مجھے یاد ہے کہ سمجھیں کہ اس کو جو ترتیب بنائی گئی اس کو مقدم رکھ کے ویسے مکمل کیا جائے. اسی طرح کام شروع ہوتا ہے نا کہ پہلے ڈیڑھ سو پونے دو کی، پھر پتہ لگا پونے دو آئے نہیں پکڑ سکے، پھر گھر میں کر لی جماعت، پھر اگلی دفعہ پتہ لگا کہ گھر میں کرنے کا ارادہ کیا ہو تو وہ ساتھی نے پہلی نماز پڑھ لی، لہٰذا پھر اکیلی پڑھ لی نماز. تو ان چیزوں کا خیال رکھنا بہت ضروری ہے. انسان اپنی عادت نہ خراب ہونے دے، یہ اللہ والوں کی صحبت میں بندہ بیٹھ کے سیکھتا ہے. تو بڑے کام کی خاطر نماز چھوٹ گئی یا نماز میں کمی آ گئی یا نماز میں کوئی نقص واقع ہو گیا تو کوئی حرج کی بات نہیں، کیونکہ ہم اس سے بڑے کام میں لگے ہوئے ہیں. ہم دعوت و تبلیغ کے کام میں اور امر بالمعروف اور نہی عن المنکر کے کام میں لگے ہوئے ہیں، جہاد کے کام میں لگے ہوئے ہیں اور سیاست کے کام میں لگے ہوئے ہیں. یعنی دین کو اس دنیا میں برپا کرنے اور اقامت دین کے کام میں لگے ہوئے ہیں. اس لیے اگر ہماری جماعت چھوٹ جائے گی تو ہم گھر میں نماز پڑھ لیں گے، اور اگر نماز کا وقت نکل گیا تو قضا پڑھ لیں گے. یاد رکھیے یہ بڑی گمراہانہ فکر ہے. حضرت فاروق اعظم رضی اللہ تعالیٰ عنہ سے زیادہ دین کے کام کرنے والا کون ہوگا؟ ان سے بڑا سیاست کا علم بردار کون ہوگا؟ ان سے بڑا جہاد کرنے والا کون ہوگا؟ ان سے بڑا دائی اور ان سے بڑا مبلغ کون ہوگا؟ لیکن وہ اپنے تمام فرما رواؤں کو باقاعدہ یہ سرکاری فرمان جاری کر رہے ہیں کہ میرے نزدیک تمہارے سب کاموں میں سب سے اہم چیز نماز ہے. اگر تم نے اس کی حفاظت کی تو تمہارے اور کام بھی درست ہوں گے، اور اگر اس کو ضائع کر دیا تو تمہارے اور کام بھی خراب ہو جائیں گے. تم اپنے آپ کو کافروں پر قیاس مت کرنا، गैर मुस्लिमों पर क्यास मत करना और ये मत सोचना कि गैर मुस्लिम भी तो नमाज नहीं पढ़ते मगर तरक्की कर रहे हैं, दुनिया में उनका डंका बज रहा है, खुशहाली उनका मुकद्दर बनी हुई है और दुनिया के अंदर उनकी तरक्की के तराने पड़े जा रहे हैं। याद रखो, तुम अपने आप को उन पर कयास मत करना। अल्लाह ताला ने मोमिन का मिजाज और मोमिन का तरीका कार जिंदगी काफिर के मुकाबले में बिल्कुल मुख्तलिफ करार दिया है। कुरान करीम का कहना यह है कि मोमिन को फलाह हासिल नहीं हो सकती जब तक कि वो उन कामों पर अमल न करे जो यहां बयान किए गए हैं। उनमें से सबसे पहला काम नमाज है। जैसे अगर कोई दफ्तर में एक साहब मुलाजमत करें तो दफ्तर के कवानीन पूरे करने से उनको तरक्की मिलेगी दफ्तर में। तो जो साहब ने दफ्तर में नौकरी की वो तो अपना काम न करें और बाहर से कोई बंदा आके उनका काम कर जाए तो दफ्तर वाले तो उसको इनाम देंगे कि भाई माशाल्लाह आप हमारा काम कर गए, और जो अपना बंदा है जिसको तनख्वाह पर रखा था उसकी पिटाई होगी कि भाई ये तो आपके जिम्मे था। तो अब उसका असूल और है, बाहर वाले के लिए असूल और है। तो जिसने इस्लाम का कलमा पढ़ा है उसकी तरक्की के असूल और हैं, जिसने इस्लाम का कलमा नहीं पढ़ा उसकी तरक्की के असूल और हैं। और ये तरक्की अगर सिर्फ इस हद तक बोली जा रही है कि दुनियावी सहूलत के हवाले से, अलबत्ता आखिरत की तरक्की, आखिरत की कामी बहरहाल ईमान के ऊपर ही है। तो बहरहाल ये अल्लाह का फजल है कि अल्लाह ताला ने हमें ईमान लाने की नेमत से नवाजा। अलबत्ता इस नेमत के जो तकाजे हैं वो हमें पूरे करने चाहिए। तो लिहाजा अगर तुम फलाह चाहते हो तो उसकी पहली शर्त नमाज की हिफाजत है। फिर यहां पर ये नहीं फरमाया कि वो लोग फलाह पाएंगे जो नमाज पढ़ते हैं, बल्कि ये फरमाया कि वो मोमिन फलाह पाएंगे जो अपनी नमाज में खुशू इख्तियार करने वाले हैं। खुशू का मतलब है, इसको अच्छी तरह समझ लीजिए, अल्लाह ताला अपने फजल से हम सबको खुशू अता फरमा दे। देखिए दो लफ्ज हैं जो आमतौर पर एक साथ बोले जाते हैं, एक खुशू दूसरा खुजू। चुनाचे कहा जाता है कि फलाने बड़े खुशू और खुजू के साथ नमाज पढ़े। खुशू शीन से है और खुजू जुआब से है, दोनों के मानी में थोड़ा सा फर्क है। खुजू के मानी है जिस्म को अल्लाह ताला के आगे झुका देना, यानी जब नमाज में खड़ा हो तो जिस्म को अल्लाह जल्ला शानों के आगे झुका देना। जिस्म को झुका देने का मतलब यह है कि जब नमाज में खड़ा हुए तो तमाम आदाब का लिहाज रखते हुए खड़े हुए, रुकू किया तो उसके आदाब के साथ रुकू किया, सजदा किया तो उसके आदाब के साथ सजदा किया, क्योंकि अपने जाहिरी आजाद को अल्लाह ताला के सामने झुका देना ये मानी है खुजू के। लिहाजा खुजू का तकाजा यह है कि जब आदमी नमाज में खड़ा हो तो उसके तमाम आजाद साकिन और साकित हो और उसके अंदर हरकत ना हो। कुरान करीम में अल्लाह ताला का इरशाद है, वकूमू लिल्लाहि कानितीन, यानी नमाज में अल्लाह ताला के लिए खड़े हो तो कानत बनकर खड़े हो। कानत के मानी है सुकून के साथ खड़ा होना, लिहाजा नमाज में बिला वजह अपने जिस्म को हिलाना, बिला वजह बार बार हाथ उठाकर अपने जिस्म को या सर को खुजाना, कपड़े दुरुस्त करना, ये सब बातें खुजू के खिलाफ हैं। फुकहाए कराम ने तो यहां तक लिखा है कि अगर कोई शख्स नमाज के एक रुकन मसलन क़याम में तीन मरतबा बार बार बिला जरूरत अपने हाथ को हरकत दे कर कोई काम करे तो उसकी नमाज ही टूट जाएगी, और अगर तीन मरतबा से ज्यादा किया तो नमाज नहीं, तीन मरतबा से कम किया तो नमाज नहीं टूटेगी, लेकिन नमाज की जो शान है जो सुन्नत तरीका से है वो हासिल नहीं होगा, नमाज की बरकत हासिल नहीं होगी। आजकल हमारी नमाजों में यह खराबी कसरत से पाई जाती है कि जब नमाज के लिए खड़े होते हैं तो अपने जिस्म को बिला वजह हरकत देते हैं। ये बिला वजह हरकत देना वुजू के खिलाफ है और सुन्नत के और नमाज के आदाब के खिलाफ है। इस हवाले से भी जो हमारे से दीन में हमसे आगे हैं उनसे ये दरख्वास्त कर देनी चाहिए कि मैं नमाज पढ़ रहा हूँ तो पीछे से आप देख लीजिएगा कि मैं सही पढ़ रहा हूँ कि नहीं पढ़ रहा, ताकि मेरी इसलाह हो जाए। इंसान एक रूटीन में चल रहा होता है, उसको पता नहीं होता। तो अपने से आगे जो दीन में है उनसे दीन के बारे में मदद लेना ये बहुत अच्छा है और इसमें शर्माना नहीं चाहिए। जब तुम नमाज में खड़े होते हो तो अल्लाह ताला के दरबार में खड़े होते हो, اگر کسی سربراہ کے مملکت کا دربار ہو اور اس دربار میں پریڈ ہو رہی ہو تو اس پریڈ میں جو شریک ہوتا ہے وہ پریڈ کے آداب کی پوری پابندی کے ساتھ کھڑا ہوتا ہے. وہ یہ نہیں کرتا کہ کبھی سر بجا رہا ہو, کبھی ہاتھ بجا رہا ہے, کبھی کپڑے درست کر رہا ہے, کیونکہ کسی بادشاہ کے دربار میں یہ حرکتیں نہیں کی جاتی. جب دنیا کے عام بادشاہوں کا یہ حال ہے تو تم احکم الحاکمین کے دربار میں کھڑے ہو, جو سارے بادشاہوں کا بادشاہ ہے اس کے دربار میں کھڑے ہو کے ایسی بے جا حرکتیں کرنا بالکل نامناسب ہے, بلکہ اس کے دربار میں تمام آداب کا لحاظ کر کے کھڑا ہونا چاہیے. یہ بس دھیان کی بات ہے, جیسے ہمیں پتہ لگ جاتا ہے کہ کیمرہ لگا ہوا ہے تو پھر ہم کیمرے کا دھیان رکھتے ہیں کہ اب کیمرہ لگا ہوا ہے تو یہاں پہ ناک صاف کرنا ٹھیک نہیں ہے, فلم بن جائے گی ہے جی. تو وہ بندہ یہاں چھوٹی چھوٹی باتوں کا بھی دھیان رکھتا ہے, کیمرہ لگا ہوا ہے تو اب میرے کپڑے ٹھیک ہیں. جیسے جب بندہ اپنے آپ کو شیشے میں دیکھتا ہے تو کتنا ایک دم اس کو اپنا دھیان آتا ہے, یہ ٹھیک ہے وہ نہیں ٹھیک ہے. تو جیسے یہ دھیان ہوتا ہے, اگر یہ دھیان پیدا ہو جائے کہ اللہ تعالیٰ مجھے دیکھ رہے ہیں اور میں اللہ تعالیٰ کے سامنے ہوں, کیا میرا بیٹھنا اس وقت سنت کے مطابق ہے, کیا میرا چلنا اس وقت سنت کے مطابق ہے, تو اسی طرح نماز کے اندر اگر یہ دھیان میسر آ جائے کہ کیا میرا یہ رکن سنت کے مطابق ہے, کیا یہ طریقہ میں سنت کے مطابق ادا کر رہا ہوں, تو یہ بہت بڑی نعمت ہے. اللہ ہم سب کو یہ دھیان عطا فرمائے. حضرت اللہ بن مبارک رحمۃ اللہ علیہ کے بارے میں روایت میں آتا ہے کہ گرمی کے موسم میں رات کے وقت اپنے گھر کی چھت پر تہجد کی نماز پڑھا کرتے تھے. ان کے پڑوسی ان پر دیکھ کر کہا کرتے تھے کہ ایسا معلوم ہوتا ہے جیسے چھت پر کوئی لکڑی کھڑی ہے جس میں کوئی حرکت نہیں ہوتی. لہٰذا جب اللہ تعالیٰ کے دربار میں کھڑے ہو تو قانت بن کر اپنے آپ کو اللہ تعالیٰ کے دربار میں حاضر سمجھ کر کھڑے ہو. نماز میں کھڑے ہونے کا جو سنت طریقہ ہے اس کے مطابق کھڑا ہونا ہی خضوع ہے. بعض لوگ خضوع پر عمل کرتے ہوئے قیام کی حالت میں بہت جھک جاتے ہیں اور سینہ بھی جھکا لیتے ہیں, یہ طریقہ سنت کے خلاف ہے. سنت طریقہ یہ ہے کہ قیام کی حالت میں آدمی سیدھا کھڑا ہو کر گردن اس حد تک نیچی ہو کہ نگاہ سجدے کی جگہ پر ہو. اس سے زیادہ گردن کو جھکا لینا کہ تھوڑی سینے سے لگ جائے یہ سنت کے خلاف ہے. اور بلا وجہ نماز کے اندر حرکت کرنا بھی سنت کے خلاف ہے. ہاں اگر کبھی زیادہ خارج ہو رہی ہو تو کھجانا جائز ہے, لیکن بلا وجہ حرکت کرنا سنت کے خلاف ہے. بہرحال خضوع کے معنی ہے اپنے جسم کو اللہ تعالیٰ کے لیے جھکا لینا, اور خشوع کے معنی جو دوسرا لفظ خشوع ہے اس کے معنی ہے دل کو اللہ تعالیٰ کے لیے جھکا لینا, یعنی دل کو اللہ تعالیٰ کی طرف متوجہ کر لینا. دونوں کا مجموعہ خشوع و خضوع کہلاتا ہے. اس لیے کہا جاتا ہے کہ نماز خشوع کے ساتھ اور خضوع کے ساتھ پڑھانا یہ دونوں ضروری کام ہیں. میں نے آج مختصر خضوع کے بارے میں عرض کر دیا. اس کا خلاصہ یہ ہے کہ نماز میں جو سنت طریقہ ہے اس کے مطابق اپنے اعضاء کو لے آؤ اور بلا ضرورت اعضاء کو حرکت نہ دو. اب سوال یہ ہے کہ کس طرح سنت کے مطابق اعضاء کو لائیں. اس کے لیے حضرت فرماتے ہیں کہ حضرت کا ایک چھوٹا سا رسالہ ہے جو ہے نماز سنت کے مطابق پڑھیے, کہ نام سے شائع ہوا ہے, انگریزی میں بھی اس کا ترجمہ ہو گیا ہے. اس رسالے کو سامنے رکھیے اور دیکھیے کہ اپنے اعضاء کو نماز کے اندر رکھنے کے کیا آداب ہیں. اگر اس پر عمل کر لیا جائے تو انشاءاللہ خضوع حاصل ہو جائے گا. خشوع کس طرح حاصل ہوتا ہے اس کے بارے میں انشاءاللہ تعالیٰ آئندہ جمعے میں عرض کریں گے. اللہ تعالیٰ مجھے اور آپ کو سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. اچھا جی, اب وہ بات یہ ہے کہ انسان کا دل کرتا ہے جب کوئی اچھی بات پتہ لگے تو ساری باتیں پتہ لگ جائیں اور پھر سب کچھ بہترین ہو جائے, مگر بہرحال تعلیم کا عمل آہستہ آہستہ ہی ہوتا ہے. بندہ ایک دن میں سارا کچھ سیکھ نہیں سکتا. البتہ یہ ضرور ہے کہ بندہ اللہ تعالیٰ سے بار بار یہ مانگ سکتا ہے کہ یا اللہ مجھے تو سیکھنے میں وقت لگے گا, میں اپنے طور پہ کوشش کرتا رہوں گا, سیکھتا رہوں گا, آپ مدد فرما کے میرے اندر سے ان باتوں کو جگا دیجئے, زندہ کر دیجئے جو آپ کو پسند ہیں. تو ایک طرف محنت بھی کرتا رہے, کوشش بھی کرتا رہے, دوسرا اللہ تعالیٰ سے خاص مدد بھی مانگتا رہے کہ کم سے کم وقت میں वो आमाल हमारी जिंदगी में आ जाए जो अल्लाह ताला हमारे अंदर देखना चाहते हैं। जैसे अब किसी को अगर वाकई नमाज के पूरे आदाब नहीं पता, तो एक काम तो ये होगा कि नियत करेंगे कि मैं इंशाअल्लाह ताला जो हजरत ने किताब बताई है वो किताब ले लूंगा। अगर वो किताब लेना मेरे लिए मुश्किल है तो जो मुफ्ती साहब मेरे पास हैं या मौली साहब जो हैं, ये मस्जिद के इमाम साहब हैं, उनकी खिदमत में दरख्वास्त करूंगा कि ये मेरी नमाज का अंदाज, मेरी नमाज का तरीका देख लें और जहाँ मेरी इस्लाह होने वाली है वो इस्लाह कर दें। अब एक तो इसकी नीयत हो गई, फिर इस काम को करना, ये दो बातें इरादे में आ गई, और साथ साथ अल्लाह से मदद मांग लेना कि या अल्लाह मेरी इस नीयत में अपना हुक्म जारी फरमा दें कि मैं इस नीयत के ऊपर अमल कर लूँ, और फिर इसके लिए जो इल्म मुझे हासिल करना है वो इल्म हासिल करने की मुझे तौफीक अता फरमा दें, उस इल्म पर अमल करने की तौफीक अता फरमा दें। तो ये अल्लाह ताला से मांगना ये भी जिक्र की एक शक्ल है। जिक्र, अल्लाह ताला का जिक्र जो है इंसान की अंदर पाकीज़ा नीयत, पाकीज़ा इरादे जिंदा करता है, और फिर उन पाकीज़ा नीयतों पर, पाकीज़ा इरादों पर अमल करने की हिम्मत, ताकत पैदा करता है। तो जो हमने अभी बात की कि दिल भी अल्लाह के आगे झुका हुआ हो और ये एहसास हो कि मैं अल्लाह के सामने खड़ा हूँ, ये तभी मुमकिन है जब दिल जिंदा हो, और दिल का जिंदा होना अल्लाह ताला के जिक्र से ही है। तो हम थोड़ी देर जिक्र की मश्क कर लेते हैं। अल्लाह ताला कुरान मजीद में फरमाते हैं, इसका जो तर्जमा, आसान तर्जमा कुरान में लिखा है, मैं वो पढ़ने लगा हूँ। और अपने रब का सुबह और शाम जिक्र किया करो अपने दिल में भी आजजी और खौफ के जज्बात के साथ, और जुबान से भी आवाज बहुत बुलंद किए बगैर, और उन लोगों में शामिल न हो जाना जो गफलत में पड़े हुए हैं। अब जिक्र अल्लाह ताला का जो है इसकी मुख्तलिफ शक्लें हैं। सुबह शाम के अज़कार, ये भी अल्लाह ताला का जिक्र है। कुरान मजीद की तिलावत करना, ये भी अल्लाह ताला का जिक्र है। नमाज पढ़ना, ये भी अल्लाह ताला का जिक्र है। मौका का मौका की दुआएं मांगना, ये भी अल्लाह ताला का जिक्र है। और दिल ही दिल में अल्लाह ताला को याद करना, ये भी अल्लाह ताला का जिक्र है। तो अभी हम इस वक्त दिल ही दिल में अल्लाह ताला को जिक्र करने की मश्क करेंगे, जिसको जिक्र कल्बी, जिक्र खफी कहते हैं। इसका मुस्तकिल हुक्म जो कुरान में है वो मैंने आपको पढ़ के सुना दिया, और मेरा दिल करता है कि मैं बरकत के लिए वो तर्जमा भी पढ़ूं जो हमारे हज़रत पढ़ते हैं दफा, कि अपने रब को अपने जी में याद किया करो आजजी के साथ और पुकारे बगैर, यानी चुपके चुपके, और सुबह भी याद करो और शाम को भी याद करो, यानी कसरत से याद करो और गाफिलीन में से ना हो जाओ। तो दिल को गफलत से बेदार करने का कुरान में एक इलाज अल्लाह ताला ये भी बता रहे हैं कि दिल में चुपके से अल्लाह ताला की याद को बसा ले, क्योंकि अल्लाह ही कुरान मजीद में फरमाते हैं कि जब तुम मुझे याद करोगे मैं तुम्हें याद करूंगा। ये कुरान की एक और आयत का तर्जुमा है। जब अल्लाह पाक हमें याद फरमाएंगे, अल्लाह की रहमत की नजर हमारे दिलों पर पड़ेगी, तो दिलों में नूर आएगा, दिलों को रूहानी रजा मिलेगी, दिल में पाकीजगी आएगी, पाकीजा जज्बात आएंगे, गंदे जज्बात निकलेंगे, हर इताअत की तरफ रग़बत बढ़ेगी, हर नाफरमानी से नफरत होगी। फिर अल्लाह ताला कुरान मजीद में फरमाते हैं कि रब को उसके नाम से याद करो खाली होकर। तो ये जो हम जिक्र खफी में अल्लाह 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 पढ़ते हैं, तो ये अल्लाह ताला के हुक्म की बजावरी में है कि अल्लाह को अल्लाह के नाम से याद करते हैं। तो तन्हाई में बैठकर अल्लाह के नाम की मश्क करना, अल्लाह को दिल में बसाना रचाना, ये हमारे जिम्मे है। अल्लाह ताला फरमाते हैं कुरान मजीद में फत्ता वाला किस्मों का कि अल्लाह ताला का जो नाम है बहुत बरकत है। अल्लाह ताला के नाम की बरकत को लेना है, इसकी बरकत को हासिल करना है, इसके तबर्रुक को लेना है, इसको दिल पर लिख लें, इसको दिल पर नक्श कर लें, इसको दिल में रचा लें, बसा लें। और देखें, ये अल्फाज के अंदर बहुत तासीर होती है। बाज़ औक़ात हम देखते हैं कि गंदे अल्फाज बोलकर इतना बुरा असर दिल पर होता है कि लोग एक दूसरे को कत्ल कर देते हैं। ایک آدمی نے دوسرے کو گالی دی, اس گالی کا اثر اتنا زیادہ ہوا کہ ایک آدمی نے دوسرے کو قتل کر دیا. جب گندے الفاظ کے گندے اثرات ہو سکتے ہیں تو اللہ تعالیٰ کا اسم مبارک جس کے بارے میں یہ فرمایا جاتا ہے کہ جیسے کہ حدیث کا کہویش مفہوم ہے کہ جب دنیا میں کوئی اللہ کا نام لینے والا نہیں ہوگا تو قیامت برپا ہو جائے گی, تو اس کی تاثیر کا تو انکار ہو ہی نہیں سکتا, اور اس کی تاثیر لینا یہ بہت بڑی خوش قسمتی کی بات ہے. اور بعض اوقات حضرت تھانوی رحمۃ اللہ فرماتے ہیں کہ بعض حضرات کے ساتھ یہ ہوتا ہے کہ جب دل ہی دل میں اللہ کا ذکر کر رہے ہوتے ہیں تو ذہن کچھ اور سوچنے لگتا ہے اور یہ سوچوں میں گم ہو گیا اور پتہ نہیں لگتا ذکر کرنا رہ جاتا ہے. ایسے میں بعض کو اس بات سے نفع ہوتا ہے کہ کوئی تصور کی مشق باندھ لیں, تو تصور کی مشق باندھ لیں کہ میرے دل پر اللہ لکھا ہوا ہے فرض کیا, تو میں جو اللہ کا ذکر کر رہا ہوں اللہ تو اس سے اللہ تعالیٰ کی رحمتیں میرے دل پر نازل ہو رہی ہیں, برکتیں نازل ہو رہی ہیں, میں صاف ہو رہا ہوں, شفاف ہو رہا ہوں. تو جیسے ہی میں نے ذکر چھوڑا کیا ہوا, یہ بارش رک گئی, تاکہ تصور کی وجہ سے ذکر خفی کے اندر جڑا رہے, اور جب تک کہ اس کی عادت پکی نہیں ہو جاتی شیطان اس کو ذہن کو اچک کے دوسری طرف نہ لے جائے. اور مزید یہ کہ تصور کی اپنی بھی ایک برکت ہے, جیسے پرانا کوئی زندگی کا اچھا واقعہ یاد آئے تو بندہ مسکرانے لگ پڑتا ہے, یہ اس تصور کا اثر ہے. کوئی تلخ بات یاد آ جائے تو بندے کو تکلیف ہوتی ہے, یہ اس تصور کا اثر ہے. تو اللہ تعالیٰ کے نام کو تصور کرنا کہ دل پر لکھا ہے, اس کی بھی بہت بڑی تاثیر ہے, یہ چھوٹی بات نہیں ہے, یہ بھی بہت بڑی نعمت ہے اگر کسی کو یہ میسر آئے. تو اللہ کی محبت بڑھے گی اس سے, انشاءاللہ شوق بڑھے گا ذکر کرنے سے, تصور کرنے سے, دھیان کے ساتھ اطاعت کی طرف رغبت بڑھے گی. تو اس لیے اللہ کے نام کو دل پر نشر کر کے اس کی دل میں ہی تکرار ہے, محبت کے ساتھ, تصور کے ساتھ, اللہ 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 اللہ, یعنی اتنی تکرار کریں, اتنی تکرار کریں کہ جس کا نام لے رہے ہیں, جس کو بار بار یاد کر رہے ہیں, پکار رہے ہیں, اس کا ہر وقت دھیان رہنے لگے, ہر وقت خیال میں رہنے لگے, ہمارے رگ رگ ریشے ریشے میں سما جائے, ہمارے خیالوں میں سما جائے, اور پھر اللہ تعالیٰ سے حیا آنے لگے, دماغ میں تنہائی میں کوئی گندا خیال آئے تو فوراً شرما جائے, فوراً اصلاح کا خیال آ جائے, برا کام کرنے کی ہمت نہ ہو, برے خیال پہ انسان شرم سے پانی پانی ہو جائے. تو تصور کی آنکھ سے دیکھیں کہ دل پر کیا لکھا ہے, اور تصور کی زبان سے تکرار کریں اللہ 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 اللہ, اور ہم سے اللہ سے مانگیں جو اس سے مقصود ہے کہ وہ حاصل ہو جائے دل میں پاکیزگی, دل میں قوت, اللہ تعالیٰ ہمیں عطا فرمائے. اب تھوڑی دیر ہم ذکر کی مشق کر لیتے ہیں.